यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको विद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। 40 मेगावाट विद्युत बंगलादेशमा बिक्रीबाट वार्षिक 92 लाख अमेरिकी डलर आमदानी हुने। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बाढ़ी पहिरोबाट क्षति पुगेका मुख्य राजमार्गका 39 स्थानमा पहिरो पन्छाउने प्रयास जारी। पुननिर्माणमा कम्तीमा 20 अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान। र इजरायली सेनाद्वारा लेबनानको राजधानी बेरूत स्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा विस्फोट। नेपाल र बंगलादेश बीच नेपालको विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ। नेपालले बंगलादेशमा 40 मेगावाट विद्युत बिक्रीका लागि त्रिपक्षीय सम्झौता गरेको हो। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको ऊर्जा विकास बोर्डका अध्यक्ष मोहम्मद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नारायणले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, बंगलादेशको वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन सहित दुवै देशका उच्च अधिकारीको उपस्थिति थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत बिक्रीबाट प्रतिवर्ष 92 लाख अमेरिकी डलर नेपाललाई आमदानी हुनेछ। बंगलादेशले सन् 2040 नेपालबाट 9000 मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। यसअघि नेपाल र भारतबीच पनि 10 वर्षमा 10,000 बिजुली निर्यात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको बिजुली बंगलादेश पुर्याउने सम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनु भएको छ। सम्झौतापछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री खड्काले नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बंगलादेश पुग्ने बाटो खोल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्दै त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोसे ढुंगा भएको बताउनुभयो। मन्त्री खड्काले नेपालले इतिहासमै पहिलो पटक जलविद्युत ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको विद्युत सम्झौताका लागि नेपाल आउनुभएका बंगलादेशका वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ऊर्जा लगायत क्षेत्रमा थप सहकार्य बढ़ाउने विषयमा छलफल भएको थियो। नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका अध्यक्ष बीस कुमारको उपस्थिति रहेको नेपाल आयल निगमले जनाएको छ। सम्झौता अनुसार भारतको सिलगुड़ीबाट नेपालको झापास्थित चारालीसम्म 50 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारालीमा 98,900 किलोमिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल निर्माण हुनेछ। यस्तै अम्लेखगंजबाट चितवनको लोथरसम्म 62 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साताको भीषण वर्षाका कारण 34 वटा राजमार्गका 805 स्थानमा पहिरो गएकोमा 774 स्थानको पहिरो हटाइएको जनाएको छ। मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै 29 वटा राजमार्गमा विभागीय तथा भाड़ाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारू गरिएको जानकारी दिएको हो। यस्तै 5 मुख्य राजमार्गका 39 स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनस्थापना गर्न 20-25 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुङ्गा खण्डमा बाढ़ीका कारण सड़क नै बगाएकाले दशैं अगाडि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ। त्यसको विकल्पका रूपमा अन्य रूटहरूलाई सहज ढंगले सुचारू गर्ने काम भइरहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो। बाढ़ीका कारण बीचबाटोमा फँसेका सवारी साधनलाई निकाल्न खोला किनारमा नै अस्थायी सड़क निर्माणको काम भइरहेको पनि उहाँले बताउनुभयो। दशैं अघि उपत्यका बाहिरी नै अन्य राजमार्गहरू सुचारू हुने र बाढ़ीका कारण 8 स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेली ब्रिज राख्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो। मध्यपहाड़ी राजमार्ग अन्तर्गत खुरकुट घुर्मी खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ। केही दिन अघि आएको वर्षासँगैको बाढ़ी पहिरोले राजमार्गको सयौं स्थान अवरूद्ध भएपछि 5 दिनदेखि आवागमन ठप्प थियो। राजमार्गमा दुवैतर्फबाट 5 दिनसम्मको निरन्तर प्रयासपछि पहिरो पन्छाएसँगै हिजो दिउँसोदेखि सड़क सञ्चालनमा ल्याइएको सिन्धुली गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद नेउपानेले जानकारी दिनुभयो। मुलुकभरबाट बाढ़ी पहिरो र डुबान लगायत प्राकृतिक विपदमा परेका 17,120 जनाको सकुशल उद्धार गरिएको छ। खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकहरूबाट गरी 17,000 भन्दा बढ़ीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो। कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलग एसीडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ। सो सम्मेलनको साइडलाइनमा परराष्ट्र मन्त्री डाक्टर राणाले हिजो विभिन्न देशका उप प्रधानमन्त्री, विदेश मन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो। सो सम्मेलनमा एसीडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उप प्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूको सहभागिता रहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ बिहान 9 बजेको समाचार। अब एकैछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। नवरात्रको दोस्रो दिन आज दशैं घर तथा पूजा कोठामा 9 दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। सर्वोच्च अदालत दशैं पर्वका अवसरमा हिजोदेखि विदा भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाईका लागि अदालत खुल्ला रहने सर्वोच्च प्रशासनले सूचना जारी गरी जनाएको हो। बड़ादशैका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सयौं नवरात्री महामहोत्सव हिजोदेखि शुरू भएको छ। दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले आयोजना गरेको महोत्सव यही असोज 25 गतेसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एकजना माउतीको मृत्यु भएको छ। पसलबाट सामान लिएर सौराहा स्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हिजो साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका 6 सर्लाहीका 34 वर्षीय जगदू सिंहको मृत्यु भएको निकुञ्जका प्रमुख डील बहादुर पुन मगरले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पूर्वी र मध्य भागमा दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापी प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। र इजरायली सेनाले लेबनानको राजधानी बेरूतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोट गराएको छ। लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गर्दै गराइएको विस्फोटपछि विमानस्थल बन्द गरिएको छ। विस्फोटबाट भएको क्षतिको विवरण बाहिर आइसकेको छैन। इजरायली सेनाले हिजबुल्लाह समूहले प्रयोग गरिरहेका दुईवटा भवन वरपरका नागरिकलाई सुरक्षित रहन चेतावनी दिए लगत्तै विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसअघि इजरायलले दक्षिणी बेरूतमा रहेको हिजबुल्लाहको गढमा पनि आक्रमण गरेको थियो। तुलकर्ममा रहेको वेस्ट बैंकको शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको थियो। त्यसक्रममा 9 जना इजरायली सैनिक पनि मारिएका थिए। इजरायलले यसै हप्ता लेबनानमा स्थल मार्गबाट आक्रमण शुरू गरेको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपालको विद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। 40 मेगावाट विद्युत बंगलादेशमा बिक्रीबाट वार्षिक 92 लाख अमेरिकी डलर आमदानी हुने। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बाढ़ी पहिरोबाट क्षति पुगेका मुख्य राजमार्गका 39 स्थानमा पहिरो पन्छाउने प्रयास जारी। पुननिर्माणमा कम्तीमा 20 अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयको अनुमान। र इजरायली सेनाद्वारा लेबनानको राजधानी बेरूत स्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा विस्फोट। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार बुलेटिन 10 बजे नेपाली भाषामा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।